اب آپ سوچئے، میں ان کو پڑھتی ہوں نا چیزوں کو تو میرا دل نرم ہو جاتا ہے، رقیق ہو جاتا ہے میرا دل. میں سوچتی ہوں کہ آج کا دور بھی تو ایسا ہی ہے نا. اللہ سبحانہ تعالیٰ جب بھی کوئی دین کی بات کرتا کراتا ہے تو اس کے اندر موقع ملتے ہیں، بہت سارے لوگوں تک دعوت نامے جاتے ہیں. میں اکثر سوچتی ہوں، دیکھیے ایک شادی ہوتی ہے نا تو عموماً لوگ 300-400 سے لے کے 1000 لوگوں تک کو انوائٹ کرتے ہیں. اگر وہ 1000 لوگوں کو ایکسپیکٹ کرتے ہیں، میں نے نہیں کبھی سنا کہ 1000 کو بلایا تھا اس میں سے 100 آئے صرف، اور 900 لوگوں نے کہہ دیا ہمارے گھر میں یہ مسئلہ ہے وہ نہیں ہے. پہنچ کے لوگ پہنچتے ہیں، شادیاں ہوتی بھی راتوں کو ہیں، دور بھی ہوتی ہیں، آدھی آدھی رات بھی جاگنا ہے. ہفتے میں ایک ایک شادی میں 4-4 دن بھی لوگ جاتے ہیں، لیکن پھر بھی جاتے ہیں. اور نہ کوئی جائے تو شادی پھر بھی ہو جاتی ہے. لڑکے لڑکی کے بغیر آپ دیکھیے جتنے بھی لوگ وہاں ہوتے ہیں وہ آخر کیوں جاتے ہیں؟ لیکن آپ دیکھیے کہ جب کوئی دین کی دعوت کا کوئی کارڈ، کوئی فلائر، کوئی فون کال، کوئی ای میل جاتی ہے تو اس کو کتنے لوگ سنجیدگی سے لیتے ہیں. ہم اپنی دنیا داریوں کے کاموں کے لیے دین کی بات سننے پسند کرتے ہیں، لیکن جو اصل غم ہے نا اس وقت ہمیں، ہم اس کی فکر نہیں کرتے، ہم اس کے اوپر پریشان ہوتے ہیں. اللہ کے نبی کے ساتھ ایک ایسا خوبصورت گروپ تیار ہو گیا. اب سوال پیدا ہوتا تھا کہ یہ جو مسلمان ہوئے اب کریں کیا. یہاں سے پھر عمل کی بات نوٹ کریں کہ آج کوئی کنورٹ ہوتا ہے ہماری آپ کی کوشش سے، تب اس کو چھوڑ نہیں دینا کہ بس جی اب ان کو اللہ اکبر اور مٹھائی بانٹ دو اور اس کے گلے میں پھولوں کا ہار ڈال دو، مسلمان ہو گیا. نہیں، اب تربیت کرنی ہے. اللہ کے نبی کا جو اگلا کام کیا تھا کہ اپنے ان ساتھیوں کی تربیت کریں، تو ترتیب نزول کے اعتبار سے اگر آپ صورتیں دیکھیں نا تو مدثر کے بعد پھر کہتے ہیں کہ پہلی سورت نازل جو ہوتی ہے نا وہ سورت فاتحہ ہے. اب یہاں آپ کو قرآن کی تھوڑی ترتیب بھی سمجھ آئے گی. ہم کہتے ہیں سمجھ نہیں آتی، ایک سورت اتنی چھوٹی، ایک اتنی بڑی، ایک مکی، ایک مدنی، یہ کیوں ہے؟ تو اس دور میں جہاں قرآن اتر رہا تھا وہاں کی ضرورت تھی کہ صحابہ اب جو اسلام پہ آ رہے ہیں ان کی توحید پختہ کی جائے. اور ہم جانتے ہیں کہ سورہ فاتحہ میں اللہ تعالیٰ کی حمد، تعریف اور دعا کا طریقہ بتایا گیا، اور خاص طور پہ اللہ تعالیٰ کی صفات کے ساتھ، مالک یوم الدین کے ساتھ، مرنے کے بعد، دوبارہ اٹھنے کے بعد اچھے یا برے نتیجے ہوں گے. گویا کہ ایک ہڈن میسج ہوتا ہے کہ اس دنیا سے جانے کے بعد تم یہاں چھوڑ نہیں دیے جاؤ گے، بلکہ حقیقت میں تمہارے ساتھ اچھے سے برا، اچھا معاملہ برا ہوگا. نتیجہ کیا ہے کہ سورت الفاتحہ کی سورت میں لوگوں کا تعلق باللہ مضبوط کیا گیا، تعلق بالدعا مضبوط کیا گیا، اور تعلق بالآخرہ مضبوط کیا گیا. اب یہ دیکھیے، ہم کسی کو دین پہ آنے دیکھتے ہیں نا، سب سے پہلے ہم فقہی باتوں میں پہنچ جاتے ہیں. بے تک کی بات ہے، میں کہیں تھی تو کسی عورت سے بات ہوئی، ایسی تھوڑی بات ہوئی، میں نارملی اتنی کرتی نہیں، لیکن کچھ بات انہوں نے پوچھی، میں نے بھی پوچھا کیا کرتی ہے. میں نے کہا ادھر ایک سکول ہے، آپ کو پتا ہے کہ نہیں، ادھر کہیں قریب ہی تھی، وہ یہیں سے گئی ہوئی تھی. تو میں نے جب بتایا تو میں نے کہا وہاں ایک نور القرآن کے نام کا سکول ہے. میں یہ بھی نہیں کہتی کہ میں وہاں پڑھاتی ہوں، میں ایک صرف انفارمیشن کے لیے بتاتی ہوں. کہتی ہاں سنا ہوا ان کا نا. تو میں نے کہا آپ جائیں وہاں، میں نے سنا ہے کہ کورسز ہو رہے ہیں اور نئے کورس شروع ہو رہے ہیں. پھر اس کو پتا چلا کہ میں ادھر ہی ہوں، تو کہنے لگی کیا فرق ہے آپ کا. اس کی ٹون بدل گئی میرے سے بات کر، کہتی پتا ہے ہمیں اس کا نا، کیا فرق ہے آپ کا. تو میں نے کہا مسلمان. کہتی نہیں، کس فرقے کو مانتے ہیں آپ لوگ نا. اس کی باتوں سے نا ایک جلن تھی، مجھے لگا اس نے بہت کچھ ہمارے خلاف سنا ہوا ہے. سچی بات ہے، وہ بالکل بے ضرر سی عورت تھی، لیکن جو ہی لفظ نور القرآن بولا تو مجھے لگا کہ یہ نام نیا نہیں ہے، اس نے کچھ سنا ہوا ہے. تو میں نے کہا الحمدللہ ہم چاروں فقہوں کو مانتے ہیں، چاروں امام تھے، نیک تھے، وہ تھے. اچھا اچھا ٹھیک ہے، بس اس سے آگے پھر بات نہیں ہوئی زیادہ ہماری نا. یعنی اتنا زہر میں بجھے ہوئے تیر اتنا نقصان نہیں دیتے جتنا بیڈ پروپیگنڈا لوگوں کو دین سے دور کر دیتا ہے، صرف اس لیے کہ پتہ ہی کوئی نہیں. جب اللہ کے نبی کے ساتھ کوئی مسلمان ہوتا تھا نا، تو آپ لکھ لیں، اب یہاں آپ کے لیے وہ بات سمجھ آ رہی ہے آپ کو، جو مصعب بکر کا نام ہم تو کہہ رہے ہیں سابقین الاولین، ہم تو علی کو کریڈٹ دے رہے ہیں، ہم تو زید کو کریڈٹ دے رہے ہیں، لیکن جس سوسائٹی میں وہ چلتے پھرتے تھے وہ لوگ کیا کہتے تھے؟ کہنے لگے کہ ابو بکر سابی ہو گیا. سوات الف با یا سابی، سابی کا معنی کیا تھا اس دور میں؟ بے دین. جو بندہ باپ دادا کے طریقے کو چھوڑ کر کوئی نیا دین اختیار کر لیتا تھا نا، اس کو لوگ سابی کہتے تھے. خود نبی صلی اللہ علیہ وسلم کو لوگ کہتے تھے کہ نعوذ باللہ اس نے کوئی ایک نیا دین شروع کر دیا. دیکھیے دین نام کا کوئی رنگ نہیں تھا ان کی زندگیوں میں، لیکن اپنی وہ بے دینی پہ بڑے خوش تھے، और उसी में अपने आप को मुतमईन करते थे। कल साबी था, आज लोग क्या कहते हैं? वहाबी। ये साबी की बहन ही वहाबी है या साबी का भाई वहाबी है? ना कल साबी की कोई हैसियत थी ना वह आज वहाबी की कोई हैसियत है। लेकिन जिसको आप कुरान और सुन्नत की बात करता देखेंगे, आप देखिए पूरे माशरे में लोग वहाबी बोल देंगे। अगर आप औरों को तो छोड़ दें, हम सिर्फ अपने ऊपर लेके सोचें, तो यहाँ मेरा ख्याल है कि हमारे पास वो साथी बैठे हैं। मेरा ले बजी रेहाना सबसे पहली लोगों में से। आप हमें कितने साल से जानती है? नॉर्वे में तो आए हुए चौथा साल है ना, तो आप तो हमें मेरा ले उससे भी दो तीन साल, सात आठ साल से जानती है। ये मैं अकेले में इनको लेके बैठ जाइएगा, आप में से कोई नया बंदा, और पूछें कि ये सात सालों में कभी इन्होंने भूल से, चूक से, प्यार से, मोहब्बत से कहा कि हम वहाबी हैं? कभी कहा हमने जी? कभी कहा कि वहाबी हैं? आप लोगों ने कभी सुना हमसे वहाबी का लफ्ज? हम तो खुद नहीं जानते कि वहाबी कौन होते हैं। सिर्फ एक बात है, लेकिन याद रखिए, ये असल में इस बात की खबर भी है कि आप हक पे हैं। ये भी सच रखे। जिसको लोग कहें ना फलां तो बड़ा वहाबी है, कहना अल्हम्दुलिल्लाह, इसका तो वो ठीक ही होगा। सच्ची बात है, क्योंकि वक्त का जो रिवाज होता है ना, ये ख्वाहिशों वाला होता है। लोग अपनी ख्वाहिश परस्ती के साथ जी रहे होते हैं ना, तो उनको मजा आता है। जो कुरान सुन्नत की बात करेगा, लोगों को वो अच्छा ही नहीं लगता। इस तरह की बातें कर करा के लोग अजीबोगरीब बातें करते थे, लेकिन ये लोग जमे रहे। तरबियत, तज़किया, इस तरह से आयतें आती थी कि जो लोगों के दिलों को जमाती थी। अहकामात में सबसे पहला हुक्म जो दिया गया वो नमाज का था, और वुजू का तरीका था, और सुबह शाम दो रकत नमाज पढ़ने का तरीका था। और आपको पता है कि नमाज का हुक्म, जो असल हुक्म इस वक्त है, ये कब दिया? आज तो आप नबूवत की इब्तदाई घड़ियों में ना 13 मंजिले ऊपर तय करने के करीब होंगे। सन 1190, 11 साल हो गए इकरा बिस्मी रब्बी कल्लज़ी कायबे। तब अल्लाह के नबी का मेराज का सफर जब हुआ, वहां मेराज के मौके पर 5 नमाजों का तोहफा दिया गया। फिर वहां से वापस आए तो अगले दिन जिब्राइल अलैहिस्सलाम आए, तो उन्होंने आपको नमाज पढ़ाई, वक्त बताए, तरीका बताया। इतने साल बाद ये तरीकों पे बात आई। आज लोग फौरन ये फिकी बहसों पे पहुंच जाते हैं, हालांकि आप देखिए कि दीन तो तरबियत और तज़किये का दीन है। बहरहाल, तहारत की बातें बताई गई, वुजू को नमाज की शर्त ठहराया गया, सूरत फातिहा को बंदे और अल्लाह के बीच में एक खूबसूरत ताल्लुक बयान किया गया। इस तरह से अल्हम्दुलिल्लाह इस्लाम चलता गया। शुरू में नमाज बस ऐसे ही थी जैसे हर दौर की नमाज होती है। दूर घाटियों में चले जाते थे, वहां इबादत करते थे, कोई अंधेरों में छुप के करते थे, क्योंकि खौफ बहुत था लोगों का। इसके अलावा आप देखिए कि इस्लाम के इब्तदाई दिनों में किसी और इबादत का हुक्म नहीं मिलता, कोई अमर, कोई नहीं ये करो वो नहीं करो, सिर्फ एक दावत थी, कुलु ला इलाहा इल्लल्लाह तुफ्लिहून, लोग अल्लाह को एक मानो फला पाओगे, ये दावत थी। और साथ ही साथ तस्किया, तरबिया, नबी की आमद का जो मकसद है, युज़क्कीहिम, इस पे जोर था। और दूसरी ऊपर से अभी आप सुनेंगे कि जो मुसीबतों के पहाड़ टूटने लग गए, उनको धमकियां मिलने लगी, उससे फिर उनका तस्किया हो गया। गोया कि आप कह लीजिए कि जो बंदा नया नया दीन पे आए, सबसे पहले उसको अल्लाह की जात का तारुफ कराए। है कौन न शुक्री होती है, अल्लाह का पता ही नहीं है कि हम खाते क्या हैं, पीते क्या, उसका नाफरमानियां करते हैं। दूसरी चीज जो इस शुरू के दौर में हमें मिलती है ना, वो रिसालत थी। लोगों का दिल ये मान ही नहीं रहा था कि एक शख्स 40 साल तक हमारे बीच में रहा और आज एकदम ये कह दे मैं नबी हूं। और नबी बन के चलो मान लेते नबी है, कोई बड़ी बात नहीं। मसला क्या था कि ये हमारे बाप दादा के तरीकों पर तनकीद करता है। हमारी शादियों के तरीके इसको अच्छे नहीं लग रहे, हमारा मरना जीना, इसकी रस्में इसको बुरी लगती हैं, हमारे कुरान पढ़ने के तौर तरीके इसको ठीक नहीं लगते। इस वजह से वो अल्लाह के नबी को नहीं मानते थे, या नबी नहीं मानते थे। वैसे आप देखिए अल्लाह के नबी से उनको कोई बुरा नहीं था। आज भी आप नोट करें, कुछ लोग हैं कि शख्सी तौर पर आपको बहुत पसंद करेंगे, आपसे मिलते हैं, आपसे मोहब्बत भी करते हैं, आपका हाथ पकड़ते हैं, आपकी बातें बड़ी अच्छी लगती हैं, बड़ा मजा आता है, आपका इखलाक कितना अच्छा है, आप लोग कितनी इज्जत देते हैं, लेकिन फिर भी नहीं आते। वजह क्या है कि जात से आपकी उनको कोई तकलीफ नहीं है, आपके पैगाम से तकलीफ है। तो मक्का वालों ने ये लिख लें जुमला, आगे मदीना वाले दौर में भी जाएंगे तो इसको दोहराएंगे, मक्का के लोगों को नबी की जात से कोई गिला नहीं था। आपके अपने घर के बच्चे थे, किसी के चचा के बेटे, तो किसी की फुफो का बेटा, तो किसी का रिश्तेदार था, कोई कुछ था, आपसे मोहब्बत करते थे मक्का वाले। لیکن ایسی ہی محبت تھی جیسے آج آج کل آپ کے ساتھ ہو رہا ہوگا کبھی کبھی، کہ چونکہ آپ دین پہ آ گئیں تو اب آپ کے اپنے رشتے دار ہی آپ کو اپنی دعوتوں میں نہیں بلاتے، یا آپ کو شادیوں پہ نہیں بلا رہے ہوں گے کہ بھئی یہ تو اب آئیں گے نہیں، یعنی ایک چپکلش تھی. لیکن مدینہ میں جا کر لوگوں کی دشمنی جنہوں نے مخالفت کی ان کی نبی کی ذات سے تھی. تو بہرحال قصہ مختص یہ ہے کہ دوسری چیز نبی کی ذات کا تعارف تھا. تیسرا معروف ٹاپک جو مکی دور کا تھا وہ تھا ایمان بالآخرہ، مرنے کے بعد جینا. آپ دیکھیں کہ حضرت ابراہیم اور اسماعیل کے تناظر میں دیکھیں تو وہ ان ساری چیزوں کو سنتے آ رہے تھے، کوئی نئی بات نہیں تھی. لیکن آپ قرآن پاک میں سورہ بقرہ میں دو دفعہ یہ بات پڑھ لیں گے کہ اے بنی اسرائیل اس دن سے ڈر جاؤ جس دن لا تجزی نفس نہ نفس شیعہ ولا تقبل شفاعت، کہ سفارش کام نہیں آئے گی، جس دن کوئی کام نہیں آئے گا. کیوں؟ کہ مکہ والے مانتے تھے قیامت کو، انکار نہیں کرتے تھے، لیکن ان کے عقیدوں میں اس قسم کی باتیں شامل ہو گئی تھی کہ کوئی ولی آئے گا تو ہماری سفارش کرا دے گا، ابراہیم آئیں گے تو ہمیں بچا کے لے جائیں گے، ہم بیٹھے ہیں ہم ابراہیم کی نسل سے ہونے کی وجہ سے بچ جائیں گے. تو اس طرح کی خوش فہمیاں پیدا ہو گئی تھی ان کے دین میں، آئے گی قیامت لیکن ہم بچ جائیں گے کیونکہ ہم ابراہیم کی نسل سے ہیں، آئے گی قیامت لیکن نوح علیہ السلام آئیں گے تو ہمیں بچا لیں گے. تو اس مکی دور میں ان غلط فہمیوں کا ازالہ کیا گیا، بالکل جیسے آج کے دور میں آپ دیکھیں کہ لوگ کہتے ہیں جی ولی اور بزرگ اور اولیاء کرام ہماری سفارش کریں گے، کرو چوریاں، کھاؤ سود کے کام، کرو سب کچھ، غلط چیزیں پہنو، دیکھو کوئی بات نہیں، فلاں آئیں گے غوث اعظم صاحب ہماری سفارش کر کے لے جائیں گے. کتنا معروف کھل گیا آج کے دور کا، فلاں آئیں گے عبد القادر جیلانی وہ ہمیں جا کے لے جائیں گے. بالکل جو آج ولیوں کے ساتھ لوگوں کی سوچ ہے نا، مکہ کے دور میں لوگوں نے نبیوں کے نام کے ساتھ رکھی تھی. تو یہ تین چیزیں مکی دور میں ان لوگوں کے ذہنوں میں پختہ کی گئیں. تین سال گزر گئے، یہ وہ تین سال تھے کہ جس میں مکہ والوں نے کوئی اتنا نوٹس نہیں لیا، کہتے ہیں یہ ایک چھوٹا سا گروپ ہے، پتہ نہیں کہاں سے اٹھ کے آ گئے ہیں، چند کا دماغ پھر گیا، سر پھرے لوگ ہیں، فنیٹک ہیں، جذباتی ہیں، عورتوں کو گھروں سے نکال کے انہوں نے بٹھا دیا، یہ دیکھنا ایک بھوت ہے سوار ہوا ہوا. ان تین سالوں میں خفیہ تبلیغ ہوئی تھی، خفیہ سے مراد آپ لکھ لیں ون آن ون بیس پہ، اکیلے اکیلے ہوتی تھی کہیں جا کے، کھل کے نہیں ہوئی، جب کھل کے کام نہیں ہوتا تو اس کا اتنا ایکسپوجر بھی نہیں ہوتا، کہیں پتہ چل جاتا تھا تو اس کو برا کہہ دیتے تھے، بات ختم ہوتی تھی. کہیں کہیں گھریلو سطح پہ ایمان لانے کی وجہ سے لوگوں کو ستایا جاتا تھا، یعنی بیوی مسلمان ہو گئی تو شوہر تانے دینے لگ گیا کبھی لیکن ایک اجتماعی مسئلہ نہیں یہ بنا تھا، کوئی پورے معاشرے میں یہ پرابلم نہیں دکھ رہا تھا کیونکہ ایسا کوئی معاملہ ہی نہیں تھا. اور اللہ کے نبی چونکہ ابھی لوگوں کو تیار کر رہے تھے دین کے نام پہ، تو آپ نے بھی کسی قسم کی ان کے بتوں اور اس کے بارے میں بات نہیں کی تھی. تو یہ تین سال پورے ہوئے. ابھی تک ہم نے کیا کیا؟ نبوت کا پہلا مرحلہ مکی دور کا، جس کے اندر ون آن ون بیس تبلیغ تھی، تھوڑے پیمانے پہ کام ہو رہا تھا، لوگوں میں جس میں خیر زیادہ دیکھی جاتی تھی ان کو دعوت دی جاتی تھی، یہ ہو رہا ہے. اس کے علاوہ ابھی کھلے عام دعوت نہیں دی جا رہی، یا اب انشاءاللہ اس سے اگلی نشست میں جب ہم دیکھیں گے تو ہمیں اس میں سمجھ آئے گی کہ پھر اس میں اسٹریٹجی کیا تھی. میرے اور آپ کے لیے عمل کی بات اس میں یہی ہے کہ ابھی اگر آپ اپنے خاندان کی پہلی سسٹر ہے نا کہ جو قرآن کی شعوری تعلیم لے رہی ہیں، تو پھر آپ ابھی پورے خاندان میں جا کے برملا اعلان نہ کر دیں اپنے عقائد اور نظریات کا. اور ایسے ہی دو چار گنے چنے مسئلے ہیں جس کو بنیاد بنا کے لوگ آپ کو پرکھ بھی لیں گے، مسئلے پوچھیں گے آپ سے آ کے لوگ، قضاء عمری کیا ہوتی ہے، اچھا قرآن خوانی کا کیا مسئلہ ہے، اچھا فاتحہ کدھر پڑھنی ہے، اچھا رکوع میں ہاتھ اٹھانے کہ نہیں اٹھانے. آپ کہنا ہمیں تو یہ باتیں بتائی نہیں، جب بتائیں گے تو آپ کو بتا دیں گے. ابھی صرف لوگوں کو یہ بتائیں کہ اقرا بسم ربک الذی خلق. اسٹریٹجی جو ہے نا دین کا کام کرنے کی، سیرت سے لیں. میں خود اپنے آپ کو کہتی ہوں، سچ بتا رہی ہوں، یہ صرف آپ ناروے والوں سے شیئر کرتی ہوں، کہ میں سوچتی ہوں کہ یہ ناروے میں ہمارا آج تیسرا ہی چوتھا ہی سال شروع ہے، ہمارا بھی یہ بھی مکی دور ہے. میں نہیں کوئی بڑی بات بولتی، لیکن یہ یقین ہے کہ جو تعلیمات آپ کو دے رہے ہیں یہ اللہ کے حکم سے 100% قرآن اور سنت میں. لیکن اس شہر میں ابھی ہمارا یہ مکی دور ہے، ابھی آپ نے مدنی دور نہیں دیکھا یہاں کا، زندگی رہے گی تو دیکھیں گے. ابھی تو چند سر پھرے آ جاتے ہیں ہماری دعوت پہ، बाकियों को आप देखें, देखना है तो कंसर्ट्स में देखें, और दीन के नाम पे भी बड़े इस्तेमाल में जाते हैं माशाल्लाह, जहां रंग रौनक और फूल पत्तियां और मौसमी रस्मी बातें हों। आप साल में सिर्फ एक दिन बुलाएं, आप देखिए कि शहर का सबसे बड़ा आप स्टेडियम ले लें, भर जाएगा इंशाल्लाह, बहुत लोग आएंगे। लेकिन लोगों को रोज आना, वक्त छोड़ के आना, स्कूल छोड़ के आना, जॉब छोड़ के आना, बच्चों को साथ लेके आना, ये अभी हमारा रिवाज नहीं है। तो आप सब खुशकिस्मत हैं कि अल्लाह ने आपको अगर इस दावत के लिए चुना। कभी अपने पर तरस ना खाएं कि मेरे खानदान में तो कोई नहीं है। कभी कभी आंसू भी आएंगे आपकी आंखों में अगर आप फर्स्ट हैं अपने खानदान में से थे, लेकिन आपको मुबारक हो कि अल्लाह ने आपको एक उस छोटे से ग्रोह में चुना है और ये बुनियादें बन रही हैं। और अगर आप हम साथियों के अंदर कमी रह गई है तो फिर अल्लाह की पनाह आगे जाके क्या होगा। आप देख लीजिए जितने बड़े अजीम कारनामे अल्लाह के नबी के 23 साल दौर में हुए ना, वो उसी इब्तदाई ग्रोह ने किए। लोग मिलते तो रहे लेकिन वो अपने लिए दीन लेते थे, देने वाले, कुर्बानियां करने वाले और लोगों के लिए जीने वाले वो पहले ग्रोह होते हैं। ये एक सुन्नत रही है। आप देख ले अबू बकर, उमर, उस्मान, अली, तलहा, ये सारी सहाबी है ना जिनके नाम आप सुनते हैं, क्योंकि ये कुर्बानियों पे जीते हैं। रिएक्शन आता है, इन्होंने बहुत कुछ इस्लाम को दिया। आगे सुनते जाएंगे इंशाल्लाह, हम अपना खुद ब खुद मुहासबा करेंगे। कोई बात शेयर कीजिए जो इस हिस्से से आपने अपने लिए सीखी। हा? जी आप प्लीज।
मैं समझती कि अगर आपका इतना इम्पोर्टेंट है ना, क्योंकि इस वजह से काफी लोग दिन दूर हो जाते हैं जरा भी हमारी, जब हम ध्यान करते बातें अक्सर यही होता है कि सख्त लगता है।
सख्त तो मेरी जान लोगों को इसलिए भी लगता है ना कि खुद बड़े नरम हो गए होते हैं ना, लेकिन हम इसीलिए तो कोशिश करते हैं कि इनको नरम करके देखें, यानी जो दीन की असल शक्ल है उस पे दें। नरमी से मुराद ये नहीं कि चेंज कर लें, दीन फॉर्म है लेकिन बात करने में नरमी, तो ये चीज नरम होती है। तो कोई बात नहीं, जो आपकी बात आज नहीं मान रहे वो कल मानेंगे इंशाल्लाह ताला। जी नहीं रिजे, कभी भी सख्त दीन का पैगाम सख्ती के साथ तो फैल ही नहीं सकता। देखिए कि एक इंजेक्शन है, खुद ब खुद इंजेक्शन की एक सख्ती होती है, और अगर लगाने वाले डॉक्टर का हाथ भी सख्त हो तो फिर आप खुद सोच सकते हैं क्या होगा। ठीक है, तो नरम हाथों से दीन की बात करें। आप बस एक या दो, एक इधर से होगी, जिधर से मैं हबीबा आप शेयर करें क्या करती है। जी आप, मैं हबीबा क्या महसूस किया इंशाल्लाह। बिल्कुल, ये बहुत अच्छी बात आपने सीखी कि आपने हमने पहले खुद को ठीक करना है। कु अनफुसकुम फिर वाहलीकुम नारा। जी एक इधर से, जी आप अश्वाना आप क्या सोच रहे
हैं। दावत दीन के लिए जो हिकमत नबी सल्लल्लाहु अलैहि वसल्लम ने जिस तरह हिकमत से काम लिया, किस तरह पहले शुरू में नबी दावत थी कुलम सुल्ला ने, किस तरह पहले करीबी रिश्तेदारों फिर दोस्तों को।
बिल्कुल हम, यानी हिकमत तबलीग सीखी है। जी इधर से सोबिया जी आपने क्या सीखा।
बाकी बात करने का ऐसा होता है कि जहाँ पे भी चंद लोग इकट्ठे होते हैं तो इसी तरह की कोई ना कोई बात होती है फिकी, तो इससे बचने की कोशिश।
बिल्कुल फिकी, वैसे वो बात ड्राइवरों वाले जो होटल होते हैं ना वहाँ लिखा होता है या मजहबी गुफ्तगू मना है, क्योंकि उनको पता है खाना खाने आएंगे भी कुर्सियां मेरे चलने लग जाएंगे है? तो फिकी बातें मना है। ठीक है जी, आप पीछे से मुमताज।
लोग कहते हैं हम मुसलमान कलमा पढ़ते थे, हम बख्शे जाएंगे तो फिर तो
इसलिए कि कलमे के तकाजे पूरे करो, तकाजे पूरे नहीं करेंगे तो कलमा भी नहीं बजा सकेगा। अब्दुल्ला बिन उबई ने एक दफा नहीं लाख बार कलमा पढ़ा होगा अपनी जिंदगी में कमोबेश, लेकिन नहीं बचेगा क्योंकि उसकी गवाही मौजूद है कुरान में। तो अल्लाह ताला हम सब की मदद करे।